48 अगर आप कहीं लिख रही हैं तो, और आयात नंबर 36 से 40 ये भी हमें पढ़नी है इंशाअल्लाह। चलिए शुरू कर लेते हैं, तो रिकॉर्डिंग शुरू कर ही दिया ठीक है। खैर, अल्हम्दुलिल्लाह वकफा वसलाम अला इबादिहि अल्लज़ीना इस्तफा, अम्मा बाद, औज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। वकम अहलकना क़ब्लहुम मिन क़र्निन हुम अशद्दु मिनहुम बख्शा फ़नक़्बू फ़िल बिलाद हल मिन महीस إن في ذلك لذكرى لمن كان له قلب أو ألقى السمع وهو شهيد ولقد خلقنا السماوات والأرض وما بينهما في ستة أيام وما مسنا من لغوب فاصبر على ما يقولون وسبح بحمد ربك قبل طلوع الشمس وقبل الغروب ومن الليل فسبحه وأدبار السجود سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما۔ سورة القاف کی، سورہ قاف کی تفسیر ہماری اس کلاس کے اندر چل رہی ہے۔ سورہ قاف کے بارے میں جیسا کہ شروع میں ہم نے سنا تھا کہ نبی علیہ الصلوۃ والسلام اکثر فجر کی نماز میں اس کی تلاوت فرمایا کرتے تھے، تو اگرچہ کہ یہ تھوڑی سی لمبی سورت ہے لیکن آپ صلی اللہ علیہ وسلم کی تلاوت ایسی ہوا کرتی تھی کہ کسی کو وقت گزرنے کا پتہ ہی نہیں چلتا تھا۔ لیکن سورہ قاف کی روزانہ صبح کو ایک تکرار ہو جایا کرتی تھی، اور اس کے اندر جو مضامین ہیں وہ ایسے ہیں کہ جس سے کہ آخرت کی فکر اور اپنے انجام کی فکر، یہ ساری چیزیں انسان کے دل کے اندر دوبارہ سے یعنی ان کی تجدید ہو جاتی ہے، اور یہ جو ایک افیکٹ ہوتا ہے صبح کے وقت ذکر کرنے کا ان باتوں کا، تو وہ ساری دن پھر انسان کا جاری رہتا ہے اور اس کے معاملات کے اندر اس کو فائدہ پہنچاتا ہے۔ اسی وجہ سے ہمارے مشائخ کے یہاں بھی صبح کے وقت اذکار کر لینا، صبح کے وقت جو ہے وہ اعمال کر لینا، اس کی سنت پائی جاتی ہے تاکہ باقی دن کے اندر اس کا اثر باقی رہے اور دن کے معاملات وغیرہ جو ہیں وہ اللہ کی رضا کے مطابق ہوتے رہیں۔ کوشش کرنی چاہیے کہ صبح کے وقت یہ کام کر لیں، صبح کے وقت میں برکت بھی ہوتی ہے۔ تو سورہ قاف کے بہت سارے مضامین ہم پڑھ چکے ہیں۔ پچھلی کلاس میں ہم نے آیت نمبر 35 تک کی تفسیر پڑھ کے ختم کری تھی، ولدینا مزید، کہ جنت کے اندر جو دل والے جائیں گے، قلب منیب والے، دل والے یعنی جو دل کہلانے کے قابل ہیں، وہ والا دل لے کر کے جو لوگ جنت میں جائیں گے تو ان کو اللہ تعالیٰ جو کچھ وہ چاہیں گے وہ وہاں پر دے گا، بلکہ اس سے بھی زیادہ دے گا۔ جن کا ان کو وہم گمان بھی نہیں گزرتا تھا وہ بھی وہاں پر ملے گا، جس میں کہ ایک سب سے بڑی چیز جو ہے وہ اللہ تعالیٰ کی زیارت ہے۔ آگے اللہ تعالیٰ ارشاد فرماتے ہیں وَكَمْ أَهْلَكْنَا قَبْلَهُمْ، کہ کتنی ہی ہم نے ہلاک کر دیں، مِنْ قَرْنٍ، ان سے پہلے بستیاں۔ قرن بستی کے لیے بھی یعنی ایک جو اسمال ٹاؤن جس کو کہہ سکتے ہیں انگریزی میں، تو قرن کا لفظ جو ہے وہ زمانے کے لیے بھی استعمال ہوتا ہے اور بستی کے لیے بھی استعمال ہوتا ہے اور جڑی ہوئی چیز کے لیے بھی استعمال ہوتا ہے، یعنی جس چیز کو کسی کے ساتھ اتصال حاصل ہے۔ تو یہاں پر قرن سے مراد بستی ہے۔ تو کتنی ہی بستیاں ہم نے ان سے پہلے ہلاک کر دیں، ہم اشد منہم بخشن، کہ جو کہ ان سے بھی زیادہ قوت میں شدید تھے۔ اشد، اشددو، اسم تفضیل کا صیغہ، زیادہ شدید یعنی زیادہ سخت، ज्यादा पावरफुल, ज्यादा ताकतवर थे इनके मुकाबले में, बतशन मतलब कुवत के एतबार से। फनक्कबू फिल बिलाद, फिर लगे कुरेदने शहरों में। बिलाद जो है वो बलद की जमा है, बलद शहर को कहते हैं। शहरों यानी जहां पर इंसानों की बड़ी बड़ी आबादियां होती हैं ना, उनको बलद कहते हैं और इसकी जमा बिलाद है। तो नक्कबू फिल बिलाद कि ये नकब लगाने लगे शहरों के अंदर। नकब लगाने का क्या मतलब है? कुरेदने लगे यानी चलने फिरने लगे, जांचते छानते छानते फिरते थे, यानी जिसको कहते हैं ना खाक छानना, उर्दू के अंदर ये लफ्ज इस्तेमाल किया जाता है मुहावरा, खाक छानना। तो शहरों की खाक छानते थे ये लोग। आगे तफसील में इंशाल्लाह समझ में आएगा। हल मिन महीस, लेकिन क्या कहीं भागने को ठिकाना है इनके पास? कोई ऐसा ठिकाना है जहाँ पे ये भाग जाएं? महीस, महीसुन इसम तफदील, इसम ज़र्फ का सीगा, तो भाग जाने की जगह। तो क्या कोई है इनके लिए भाग जाने की जगह के शहरों में? अगर कोई रेतने अगर खाक छानते फिरेंगे तो अल्लाह ताला से तो नहीं भाग सकते। याद आया कि वो आपने शायद वाक़ सुना होगा या पढ़ा होगा कि कौम लूत के ऊपर जब अजाब आया, या याद नहीं आ रहा कि कौन सी कौम, समूद थी, कौम आद थी या लूत थी, कि पत्थरों की बारिश तो कौम लूत के ऊपर खैर की गई थी। तो गालिबन उस कौम का ना एक आदमी था जो कि अजाब आने के वक्त उम्रा करने के लिए गया हुआ था, उम्रा करने के लिए। यानी ये बैतुल्लाह को मानते थे, ये लोग जिन पर अजाब आता था ये बैतुल्लाह को अल्लाह का घर मानते थे, उम्रे करते थे हमारी तरह, तो उम्रा करने के लिए गया हुआ था। तो जिस वक्त अजाब आया ना, तो उस वक्त वो उम्रा करके पलट के आ रहा था, ठीक है। अच्छा, अल्लाह ताला का अजाब हरम के अंदर नहीं आता, ठीक है ना, अल्लाह ताला ने हरम को इस किस्म के अजाब से महफूज रखा है। दूसरी किस्म की सजाएं तो आती हैं, जैसे कि काफिरों के ऊपर वहां पर भी आई, लेकिन जो एक इज्तिमाई शक्ल वाला अजाब होता है ना, जो कि अजाब की बड़ी शक्ल होती है दुनियावी एतबार से, तो वो हरम उसको महफूज रखा हुआ है अल्लाह ताला ने, ठीक है। तो अब ये शख्स जो है ना, इसको पत्थर जो है ना वो हरम के अंदर तो जाके लगनी अल्लाह ताला ने मरवाया नहीं, बल्कि उस पत्थर को जो है वो सेव करके रखा। ये जब हरम की बाउंड्री से बाहर निकला ना, तो वो जगह जो है वो बाकायदा एक इलाका है, आज भी वो मौजूद है, शायद उसका नाम है जुहैना, वादी है वो, ठीक है, या जुहैना तो एक कबीले का लफ्ज नाम है मेरे ख्याल में, खैर उस वादी का नाम भी जहन में नहीं आ रहा। वो जैसे ही बाहर निकलते हैं ना मक्का मुकरमा से, स्पेशली जब आप मक्का मुकरमा से रियाज की डायरेक्शन में बाहर निकलते हैं ना, तो जैसे ही आप हरम की बाउंड्री को क्रॉस करके आते हैं, तो ये वाली जगह पड़ती है, ये वाला मुकाम पड़ता है। जैसे ही वो उस मुकाम पे पहुंचा ना, वो पत्थर जो है उसको आकर के लगा और ये वहीं पर मर गया, ठीक है। फिर वहां पे जो लोग मौजूद थे तो उन्होंने फिर इसकी कब्र बना दी, और जो भी अल्लाह ताला ने उनके दिल में बात डाली उसकी वजह से ना, उन्होंने क्या किया, एक दरख्त का तना जो है ना वो इसके साथ इसकी कब्र के अंदर दफना दिया, सॉर्ट ऑफ लाइक निशानी के तौर पर, ठीक है ना। अल्लाह ने दिन में बात डाल दिया, आगे कुछ इसका उसका काम करवाना था अल्लाह ने, तो तना भी साथ साथ दफन कर दिया इसके। जब नबी अलैहिस्सलाम अपने सहाबा के साथ उस वादी के करीब पहुंचे ना, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने ये वाला वाकया सहाबा को सुनाया, और ये भी बताया कि उस शख्स को उस वक्त के लोगों ने दरख्त के तने के साथ दफन कर दिया था। तो सहाबा ने बाकायदा उस कब्र को खोदा और उनको वहां पर दरख्त का तना भी मिला, उस बंदे की हड्डियों के साथ, ये जो भी इसके बाकियात बच गई थी, ठीक है। तो अल्लाह ताला का तो ये मामला है कि जब अल्लाह ताला अजाब का फैसला करते कर लेते हैं ना, तो बंदा कहीं नहीं भाग सकता, कहीं उसे छुप नहीं सकता, बल्कि उसके लिए अजाब जो है वो इंतजार कर रहा होता है। तो हल में महीस, कोई भागने की जगह है? इन नफी जालिका लज़िक्रा, बेशक इसके अंदर, जालिका इसके, फी अंदर, लज़िक्रा जरूर बिल जरूर जिक्रा है। जिक्रा का मतलब याद दहानी, नसीहत, ठीक है, हिदायत। तो इसके अंदर जिक्रा है, لیکن کس کے لیے ہے؟ لمن، اس کے لیے جو کان لہ قلب، اس کے کان ہوں اور اس کے دل ہوں، اس کے لیے نہیں. یہ والا کانا جو ہے یہ ہونے کے معنی میں ہے، جیسے ہونا کہتے ہیں نا ہمارے کچھ بھائی بھائی بہن. تو جس کے پاس قلب ہونا، صحیح ہے، یعنی جس کے پاس قلب ہوتا ہے، زندہ دل ہوتا ہے جس کے پاس، مردہ دل نہیں، زندہ دل جس کے پاس ہوتا ہے. لمن کان لہ قلب او القى السمع، اب یہ سمع جو ہے یہ ہے کان کے معنی میں، بس یعنی سماعت کے معنی میں، یعنی جو سنتا ہے اپنے کان کو استعمال بھی کرتا ہے، ٹھیک ہے. تو او القى السمع who lends an ear، یعنی جو بات کی جا رہی ہے وہ اپنا کان لگاتا ہے اس بات کی طرف، غور سے سنتا ہے. کیا کرتے ہیں ہماری ساس مرحومہ، کیا کیا فرمایا کرتی تھیں، پے اٹینشن کرتا ہے، ٹھیک ہے نا. وہ ہوا شہید، اور وہ شہید ہے یعنی وہ شہادت دیتا ہے، غور سے دیکھتا ہے اس کی، اس کو یعنی آبزرو کرتا ہے، دل لگا کر کے گواہی دیتا ہے اس بات کی جو اس کو سنائی جا رہی ہے. تو تین شرطیں ذکرہ سے فائدہ اٹھانے کے لیے، تین شرطیں، کان لہ قلب او القى السمع وہو شہید. ولقد خلقنا السماوات والارض، اور تحقیق کے ہم نے تخلیق کیا آسمانوں کو اور زمین کو، وما بینہما، اور جو کچھ ان دونوں کے درمیان ہے، فی ستت ایام، چھ دنوں کے اندر، ٹھیک ہے. یہ چھ دنوں کی بہت ساری تفصیل ہے جو کہ دوسرے مقامات کے اوپر مفسرین نے فرمائی ہے. تو چھ دنوں کے اندر بہرحال اللہ تعالیٰ نے پیدا کیا اس زمین اور آسمانوں کو. وما مسنا من لغوب، اور ہم کو نہ ہوا کچھ تھکن، یعنی تھکن نے ہمیں چھوا بھی نہیں. مسنا، مسا یا مسو کا مطلب کیا ہوتا ہے، چھونا، ٹچ کرنا، ٹھیک ہے. تو جیسے اردو میں بھی یہ محاورہ ہے نا کہ تھکن نے اس کو چھوا بھی نہیں، ہلکی سی بھی تھکن نہیں ہوئی اس کو. تو اللہ تعالیٰ نے آسمان بنا دیے، زمین بنا دی، سب کچھ ان کے درمیان بنا دیا، لیکن اللہ تعالیٰ کو ذرا برابر بھی تھکن نہیں ہوئی. فصبر علی ما یقولون، آپ ڈٹے رہیے، صبر کریے، استقامت اختیار کیجئے جو یہ لوگ کہتے ہیں. آپ اپنی جگہ سے ہلیے مت، آپ اپنے موقف سے ٹلیے مت. جو آپ کو ہم نے مقصد زندگی دے کر کے بھیجا ہے، لوگوں کے کہنے کی وجہ سے آپ اس مقصد میں کمی نہ کیجئے. فصبر، یہ ہوتا ہے صبر کا مطلب، ڈٹے رہنا. انا ما یقولون، جو کچھ بھی یہ لوگ کہتے ہیں اس کے باوجود. وسبح بحمد ربک، اور تسبیح بیان کیجئے تحمید کے ساتھ، حمد بھی بیان کیجئے اور اس کے ساتھ ساتھ تسبیح بھی بیان کیجئے، دونوں چیزیں کیجئے. ربک، اپنے رب کی، قبل طلوع الشمس، سورج کے طلوع ہونے سے پہلے، وقبل الغروب، اور اس کے غروب ہونے سے پہلے، ٹھیک ہے. تو تسبیح اور تحمید کے لیے دو خاص وقت بھی بتا دیے. ومن اللیل، اور رات میں، اور کچھ رات میں، ٹھیک ہے. یہ من جو ہے وہ بازیہ ہو گیا، یعنی رات کے کچھ حصے میں. ومن اللیل، پوری رات نہ کیجیے گا، دن میں مشکل ہو جائے گی پھر. تو رات کے کچھ حصے کے اندر، فسبحہ، بس تسبیح بیان کیجیے اس کی. ہو یہاں پر اللہ تعالیٰ کی ذات کی طرف اشارہ کر رہا ہے کہ اس کی پاکی بیان کیجئے رات کے بھی کچھ حصے میں. وہ ادبار السجود، اور سجود کے بعد، سجود کے پیچھے. ادبارا، ادبار کس کو کہتے ہیں، یہ دبر کی جمع ہے، دبر، اور دبر جو ہے وہ بیک سائڈ کو کہتے ہیں، ٹھیک ہے. تو اس کا یہاں پر ترجمہ بیک سائڈ نہیں بنے گا بلکہ پیچھے بنے گا، سجود کے پیچھے. اور پیچھے جو ہے نا، یہ ٹریڈیشنل لینگویج کے اندر، یعنی جو اصل اردو ہے، پرانی اردو، اس میں پیچھے جو ہے وہ ایکچولی بعد کے معنی میں لیا جاتا ہے، ठीक है, यानी फर्ज नमाजों के जो सजदे होते हैं ना, तो उनके बाद ये वो सजदे मुराद हैं, क्योंकि वही सजदे फर्ज हैं जो फर्ज नमाजों के अंदर होते हैं। तो यानी फर्ज नमाजों के बाद भी तस्बीह और तहमीद कीजिए, जैसे कि तस्बीह फातमी, उम्मीद है कि सब लोग करते होंगे, 33-33 मरतबा वगैरह, आगे भी इसका जिक्र आ रहा है। तो ये तो हो गया तर्जुमा, किसी को तर्जुमे में कुछ पूछना हो तो पूछिएगा। आगे फरमाते हैं खुलासे तफसीर में कि कम अहलकना कबलहुम मिन क़र्निन, और हम इन अहल मक्का से पहले बहुत सी उम्मतों को उनके कुफर की शामत से हलाक कर चुके हैं। यानी ऐसे ही नहीं हलाक कर दिया कि बस हमारा जी चाह रहा था चलो भी कुछ को हलाक कर दो कुछ को रहने दो, ऐसे ही बस मज़ा आता है नऊज़ बिल्लाह, नहीं, हमें मज़ा नहीं आता किसी को हलाक करके। ठीक है ना, ये जब हदूद से बढ़ जाते हैं, हद से ज्यादा गुनाह में मुब्तला हो जाते हैं, तब हमारा अजाब आता है। वरना तो ईमान वाला है और कुछ गुनाह कर रहा है, या तो वो खुद तौबा कर लेगा या कुछ और जरियों के जरिए से ना, कुछ और यानी एक्सक्यूजेस से उसके गुनाह को माफ करते रहते हैं। हमने तो इस्तिग़फ़ार के ऊपर फरिश्तों को लगा दिया, फरिश्ते इनकी माफ़ी की दुआएं करते रहते हैं, सुलहा इनकी माफ़ी की दुआएं करते रहते हैं, जब तशहुद पढ़ते हैं या तहियात पढ़ते हैं तो माफ़ी की दुआएं करते रहते हैं, और नेक लोग वैसे ही दुआएं करते रहते हैं अपनी कौम की माफ़ी के लिए। तो भाई अजाब जो है ना वो इतना आसानी से नहीं आता कि बस थोड़े से गुनाह किए और अजाब आ गया। हाँ, गुनाहों के ऊपर पिटाई ज़रूर लगती है, लेकिन वो कम पिटाई होती है ना, थोड़ी बहुत इधर हो गया, कुछ यहाँ से दलील हो गए, कुछ वहाँ से पिट गए, कुछ ये चीज़ ख़राब हो गई, कोई काम बिगड़ गया, तो ये तो चलता रहता है। लेकिन एक होता है पूरी की पूरी कौम के ऊपर अजाब आ जाना, जैसा कि बनी इसराइल के ऊपर अजाब आता था, जिससे कि हमें सबसे ज़्यादा मुमासलत है, नबी अलैहिस्सलाम की उम्मत को बनी इसराइल की उम्मत से सबसे ज़्यादा मुमासलत है। तो बनी इसराइल के ऊपर अजाब सबसे ज़्यादा किस शक्ल में आता था, दूसरों को उनके ऊपर मुसल्लत कर दिया जाता था, राइट, दूसरी कौमों को उनके ऊपर मुसल्लत कर दिया जाता था, गैरों को मुसल्लत। तो यही अजाब की शक्ल इस उम्मत के ऊपर भी है, हमारे ऊपर अजाब की शक्ल में आता है कि गैर मुस्लिमों को, फासिकों को, फाजिरों को हमारे ऊपर मुसल्लत कर दिया जाता है। ये अजाब की शक्ल है, ये कोई नेचुरल वो नहीं है कि बस ये तो तरीका है दुनिया का, ये तो होता ही रहता है, तो उनके साथ भी हुआ था हमारे साथ भी, नहीं, ये हद से गुजर जाने के बाद होता है, हद से लिमिट्स क्रॉस कर जाने के बाद ऐसा होता है। ठीक है ना, तो जो भी कौम जिस सूरत के अंदर है, शक्ल के अंदर है ना, कि उनके ऊपर दूसरी कौमें मुसल्लत हो गई हैं, और हम भी पाकिस्तान वाले भी उसमें शामिल हैं बाय द वे, दूसरी शक्ल के अंदर, ठीक है ना, सो कॉल्ड आज़ाद हैं लेकिन वैसे ज़हनी गुलामी के अंदर हैं अक्सर लोग, बहरहाल बाकी लोग थोड़ा ज़्यादा हैं इसके अंदर शिकार। तो वो ये मत कहे कि हमसे भी थोड़ी गलती हो गई, हमसे भी कुछ गलती हो गई होगी, नहीं, बहुत ज्यादा गलती हुई है, हमने लिमिट्स क्रॉस कर ली हैं बहुत ज्यादा, तब अल्लाह ताला ने दूसरों को हमारे ऊपर मुसल्लत किया है। ऐसे ही नहीं अल्लाह ताला जालिम जाबिर नाउज़ बिल्ला कोई खौफनाक किस्म की चीज है कि काफिरों को जो है वो ईमान वालों के ऊपर मुसल्लत कर दें, नबी अलैहिस्सलाम का कलमा पढ़ने वालों के ऊपर, पेशाब पीने वालों को मुसल्लत कर दें, गाय का पेशाब पीने वालों को, नजिस जिंदगी गुजारने वालों को, राइट, ऐसे नहीं हो जाता ये सब। ठीक है, तो फरमाया कि शामत से, शामत आमाल की वजह से मुसल्लत किया है, हलाक किया है लोगों को, अजाब आता है लोगों के ऊपर। हुम अशद मिनहुम बख्शा, जो कुवत में इनसे कहीं ज्यादा थे। हाँ, वो तो छोटे छोटे अजाब की शक्लें होती हैं ना, कि जैसे कि घर के किसी फर्द को मुसल्लत कर दिया, ठीक है, अब वो भी उसमें भी ज़रा अदब का ख्याल रखना चाहिए, अल्लाह ताला को उल्टा और नाराज ना करें, ठीक है, अपने कोई गलती थी जिसकी वजह से कुछ हो गया। खैर एनीवे, हाँ, ये कौमों की शक्ल में तो दूसरी कौमें मुसल्लत होती हैं, लेकिन इंडिविजुअल्स की शक्ल में, इनफरादी शक्ल में फिर कोई पड़ोसी मुसल्लत हो जाता है ना, तो वो पड़ोसी फिर आपको हर वक्त सुलगाता रहता है, कभी जो है वो खानदान का कोई फर्द मुसल्लत हो जाता है, राइट, कभी कोई मुसल्लत हो जाता है, कभी कोई मुसल्लत हो जाता है, ठीक है। तो ये बहुत ज्यादा जब हम नाफरमानी पे उतर आते हैं ना, फिर ऐसा मामला होता है। भाई देखें, आपने जो इतना लंबा एक मैसेज लिख दिया है ना, और वो भी है मेरे ख्याल में बिल्कुल ही पर्सनल किस्म का, जनरल बात नहीं है ये, ठीक है? तो अल्लाह के वास्ते वो आप व्हाट्सएप के ऊपर क्यों नहीं कर रही है मैसेजेस? यहाँ पे बैठ करके, ये तो क्लास है ना, क्लास में जनरल क्वेश्चन होते हैं और जनरल आंसर होते हैं ना, बिल्कुल ही प्राइवेट कोई मसला हो तो अब ना तो मेरे पास पढ़ने का टाइम है उसको यहाँ पर, वरना पूरा टॉपिक ही रह जाएगा, ठीक है? तो अल्लाह ताला ने व्हाट्सएप की सहूलत दी है, उधर उसको इस्तेमाल करें, बेशक आप मुझे ना करें डायरेक्टली, मेरी वाइफ को कर दें, वो मुझे बता देंगी, ठीक है? लेकिन ये कल भी क्लास के अंदर जो है वो इस तरह के मैसेजेस किसी ने शुरू कर दिए थे, ठीक है? तो क्लास में ना देख करके सवाल करने होते हैं, लेकिन मौका महल के हिसाब से ना, ठीक है? तो जो कुव्वत में इनसे कहीं ज्यादा थे, फनक हम अशद्दु मिनहुम बख्शन फनक तबू फिल बिलाद, और दुनिया का सामान बढ़ाने के लिए तमाम शहरों को छानते फिरते थे कि किसी तरीके से हमारी जो है वो कमजोरी दूर हो जाए, हमारे ऊपर जो मुश्किल आई हुई है वो दूर हो जाए, है ना? अपने मुल्क में सारी की सारी दौलत मौजूद है, वहां पर तो रिसोर्सेज को मैनेज करना नहीं है कि अच्छे से खा सकें, अच्छे से पहन ओढ़ सकें, लेकिन अमेरिका जाना है, यूरोप जाना है, ऑस्ट्रेलिया जाना है, राइट? जिस गांव में रहते हैं, जिस शहर में रहते हैं, उस शहर में अल्लाह ताला ने बहुत नेमतें दी हुई हैं, उन नेमतों को नहीं इस्तेमाल करना, उनको सही तरीके से उनकी कदरदानी नहीं करना, बस हवस लगी हुई है किसी तरीके से मैं पाकिस्तान से बाहर चला जाऊं, किसी तरीके से मेरी औलाद जो है ना अमेरिका चली जाए, यूरोप चली जाए, इधर चली जाए, उधर चली जाए, ठीक है ना? तो वो जो आपके ऊपर तंगी आई हुई है पाकिस्तान के किसी शहर के अंदर, पाकिस्तान के किसी गांव के अंदर जो आपके ऊपर तंगियां आई हुई है ना, वो तंगियां जो है ना वो गुनाहों की वजह से आई हुई है। तो इसका हल जो है वो अमेरिका भागना नहीं है, यूरोप भागना इसका हल नहीं है, इसका हल जो है वो वहीं पर रहते हुए गुनाहों से तौबा करना है, और अल्लाह की जो नेमतें मौजूद हैं वहां पर उन नेमतों की कदरदानी करना है, ये हल है। लेकिन हमने क्या हल निकाला है पिछले 70 साल में, जहां जो है पाकिस्तान में बिजली नहीं, भाग करके अमेरिका, पाकिस्तान में पानी नहीं, भाग करके यूरोप, पाकिस्तान में ये नहीं वो, पाकिस्तान में तो कुछ होता ही नहीं है जी, ऐसा ही नहीं होता, वैसा नहीं होता, ये नहीं होता, ये सही नहीं होता, ठीक है ना? तो भाग भाग करके सारी दुनिया के अंदर बिखर गए, ठीक है? तो वही अल्लाह ताला क्या फरमा रहे हैं, तमाम शहरों को छानते फिरते हैं, ठीक है? तो इन्होंने ना इस तरीके से शहरों को छान छान करके क्या किया था कि कुव्वत के साथ असबाब मईशत में भी बड़ी तरक्की करी थी। अब जब अमेरिका चले जाते हैं तो अमेरिका की टेक्नोलॉजी भी सीख लेते हैं, अब अमेरिका के जो है ना वहां से असबाब वगैरह ले आते हैं, वहां से जो है वो इधर भेज रहे होते हैं, यहाँ भी भेज रहे होते हैं, लेकिन फर्क फिर भी कुछ नहीं पड़ता। पाकिस्तान ने तरक्की करके नहीं दी बाहर से अमेरिका से असबाब भेज भेज करके भी, वहां पे वही जो है वो सब कुछ टूटा हुआ अभी तक, क्योंकि गुनाहों से तौबा करने के लिए तैयार नहीं हो रहे ना। लेकिन जब हमारा अजाब नाजुल होता है ना, तो उनको कहीं भागने की जगह भी नहीं मिलती, फिर नहीं भाग सकते। अभी तो अजाब की वो वाली शक्ल आई नहीं है, अल्लाह ना करे आए, लेकिन अभी वो शक्ल आई नहीं है, तो जब खुदा ना खास्ता अगर आ गई ना, फिर भागने को कोई फायदा नहीं होगा, जहां होंगे वहीं पकड़े जाएंगे, ठीक है ना? फिर तो वो निस्बत काम आती है, हाँ जी उस जगह से इसको निस्बत थी ना, अब जिधर भी है उधर ही पकड़ करके उसको मारो, क्योंकि ये वहां का है। जैसे कि कौम लूत का वो बंदा था, निकल करके वो अरब में पहुंचा हुआ था, लेकिन उसकी निस्बत किधर थी, कौम लूत के साथ उसकी निस्बत थी, तो उसको अरब में पकड़ के मारा, हरम के बाहर पकड़ के मारा उसको, बिल्कुल ऐसे ही होता है, ठीक है ना? तो इस वाक़े अहदाफ में उस शख्स के लिए बड़ी इबरत है, इन नफी दालिक लज़िक्रा, यानी जो वाक़यात हमने कुरान के अंदर बार बार बयान फरमाए हैं ये इबरत है, लेकिन किसके लिए, जिसके पास फहीम दिल हो, फहम रखने वाला, समझ रखने वाला दिल हो, या अगर फहीम ना हो तो कम से कम यही हो के, यानी अगर उसका अपना दिल जो है वो इतना फहम रखने वाला नहीं है, तो कम से कम यही हो कि वो दिल से मुतवज्जे होकर बात की तरफ कान ही लगा देता हो, ठीक है ना? यानी गौर से सुनता हो, किसको सुनता हो, जो कुरान सुनाने वाले लोग हैं, कुरान की दावत देने वाले लोग हैं, कुरान समझाने वाले लोग हैं, यानी उलमा मशाइख जो पहले नबी की शक्ल में होते थे और अब वो उलमा मशाइख की शक्ल में होते हैं, तो गौर से जो उनकी बात सुनता हो, इसकी अपनी इतनी सलाहियत नहीं है कि सब बातों को खुद फहीम दिलो, फहीम दिल और कान लगाने वाले में फर्क क्या है? फहीम दिल जो है ये उस सलाहियत की तरफ निशानदेही हो रही है कि जो कि मुशाहिदे से बात समझ लेता हो, मुशाहिदा चीजों को देखता हो अपने अराउंड, बात समझ में आ गई कि क्या सच है क्या गलत है कैसे होना चाहिए काम। ठीक है, इस मुशाहिदे के अंदर सिर्फ इर्द गिर्द के माहौल को देखना नहीं आता, इस मुशाहिदे के अंदर किताब भी आती है। किताब, किताब को आप कैसे देखते हैं? मुराकबा करके किताब पढ़ते हैं कि मुराकबा कर में आंखें बंद कर ली, सर को झुका लिया, सामने किताब रख ली और नियत ये करी कि किताब से फैज आ रहा है, मेरे दिल में समा रहा है, है? और मेरे दिल से जो है वो जहालत दूर हो रही है और मेरे दिल के अंदर उलूम आ रहे हैं, है? फिका के उलूम आ रहे हैं, तफसीर के उलूम आ रहे हैं, हदीस के उलूम आ रहे हैं। ऐसे होता है किताब से मुतालिया, या किताब का मुतालिया आंखों से किया जाता है, आंखें खोल के किताब का मुतालिया किया जाता है ना, मुराकबे के तरीके से तो किताब का मुतालिया नहीं किया जाता। तो किताब भी मुशाहिदे में दाखिल है। किताब के अल्फाज जब इंसान पढ़ता है ना, तो जिसके अंदर फहीम दिल होता है उसको बात किताब से समझ में आ जाती है, सही सही समझ में आ जाती है किताब से। ठीक है, लेकिन जिसके अंदर फहीम दिल नहीं है वो अपने मुशाहिदे से, अपने मुताले से, मुताले मैंने जो बात समझाई है क्या क्या कि मुताले जो है वो मुशाहिदे की ही एक किस्म है। ठीक है, तो वो अपने मुशाहिदे अपने मुताले से बात नहीं समझ पा रहा, तो अब उसके लिए व्हाट इज द नेक्स्ट अल्टरनेटिव, क्या है अब उसके लिए रास्ता, कि जिनको समझ में आती है मुशाहिदे और मुताले से बात, ये उनको गौर से सुने, उनकी बात को माने, उनसे पूछ के चले। सही है, तो दोनों स्टेप्स बता दिए। अगर पहले स्टेप वाले हो तो पहले स्टेप के हिसाब से काम करो, अगर वो नहीं कर सकते तो दूसरा तो कर सकते हो ना। ठीक है, तो फरमाया कि अगर फहीम ना हो तो कम से कम यही हो कि वो दिल से मुतवज्जे होकर बात की तरफ कान ही लगा देता हो और सुनने के बाद इजमालन हक्कानियत का मोतकिद होकर इस बात को कबूल कर लेता हो। ठीक है, यानी सिर्फ सुनने का भी फायदा नहीं है कि सुना और फिर उसके बाद अगला मैसेज, अगली जगह अगले शेख साहब का बयान सुन रहे हैं, अगले उस्ताद साहब की बातें सुन रहे हैं, अगले मौलाना साहब का लेक्चर, यूट्यूब वीडियो, है? ऐसा नहीं, बल्कि एक तरफ फुल तवज्जो के साथ, फुल फोकस के साथ, मुझे जो कुछ मिलेगा यहीं से मिलेगा, राइट? फिर अल्लाह ताला ना फिर उसी रास्ते से उसको सब कुछ अता फरमा देते हैं। तो फुल तवज्जो के साथ मुतकिद हो करके, ठीक है ना, ये एतकाद होना जरूरी है अपने शेख से फायदा हासिल करने के लिए, ये एतकाद होना जरूरी है कि मुझे जो कुछ मिलेगा यहीं से मिलेगा, मिलेगा तो अल्लाह ताला की तरफ से मिलेगा, लेकिन अल्लाह ताला इस वास्ते को इस्तेमाल करके मुझे दिलवाएंगे, इसी वास्ते के जरिए से अल्लाह ताला मुझे दिलवाएंगे। ये शेख साहब कुछ नहीं दे सकते, इनके हाथ में कुछ नहीं है, है अल्लाह के पास, लेकिन अल्लाह ताला ना वास्तों को इस्तेमाल करते हैं। ठीक है ना, जिसको हम आम जुबान में कहते हैं किसी एक डॉक्टर के पास लग के इलाज करवाना, तो शिफा डॉक्टर ने देनी होती है कि अगर आप डॉक्टर के साथ लग जाएंगे तो डॉक्टर साहब शिफा दे देंगे आपको। नहीं, शिफा तो अल्लाह ही ने देनी है, लेकिन लग के इलाज करवाना क्या, कि अल्लाह ताला ने इस डॉक्टर के वास्ते से मुझे शिफा पहुंचानी है। यही मामला शेख का भी होता है। हमारे अकाबरीन के यहाँ तो इसका इतना ख्याल रखा जाता था कि बड़े बड़े वाकयात इसके मशहूर हैं। हजरत मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह बिल इत्तेफाक उम्मत के 1000 साल वाले मुजद्दिद, अल-फिसानी नेक्स्ट 1000 ईयर्स तक हजरत मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह उम्मत के मुजद्दिद हैं। फर्स्ट 1000 ईयर्स के मुजद्दिद कौन थे? नबी अलैहिस्सलातु वस्सलाम। फर्स्ट 1000 ईयर्स तक, ठीक है ना, आप सल्लम नबी थे तो सिर्फ मुजद्दिद नहीं थे, आप सल्लम तो शारे अलैहिस्सलाम भी थे, सब कुछ ही थे आप सल्लम, ठीक है, लेकिन जो मुजद्दिद वाला फेल है वो नबी अलैहिस्सलाम का 1000 साल तक चला। और नबी अलैहिस्सलाम खुद बता के गए थे, खुद हदीस मुबारक में बता के गए हैं कि 1000 साल के बाद एक और मुजद्दिद आएगा, तो वो बिल इत्तेफाक उलमा के नजदीक यही है हजरत शेख अहमद सिरहिंदी रहमतुल्लाह अलैह। ठीक है, और दूसरे फिर अगले 1000 साल के बाद कौन आएगा मुजद्दिद, किसी को पता है तो बता दें, जब 1000 और गुजर जाएंगे तो फिर कौन मुजद्दिद आएगा। بہرحال تو حضرت مجدد الفسانی رحمۃ اللہ علیہ جو ہیں وہ پتہ نہیں میں آپ کے میسج پڑھ ہی نہیں پا رہا ہوں، اس وجہ سے یہاں بات کرنے کا کوئی فائدہ نہیں ہے، ٹھیک ہے، آپ واٹس ایپ پر میسج کیجیے گا۔ تو حضرت مجدد الفسانی رحمۃ اللہ علیہ کیا فرمایا کرتے تھے کہ یا تو مجھے اللہ تعالیٰ نے شیخ دیا ہے، ٹھیک ہے نا، یا تو اللہ تعالیٰ نے مجھے شیخ کامل عطا فرمائے، شیخ کامل، یا حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو شیخ کامل عطا فرمائے۔ کیا مطلب؟ کہ مجھے اور کسی سے واسطہ ہی کوئی نہیں، مجھے تو اپنے شیخ کے اوپر توجہ رکھنی ہے، جو کہ حضرت شیخ باقی باللہ رحمۃ اللہ علیہ تھے، خواجہ باقی باللہ رحمۃ اللہ علیہ، مجھے تو اپنے شیخ کے اوپر فل فوکس رکھنا ہے۔ تو میرا اعتقاد اپنے شیخ کے بارے میں ایسا ہے کہ میرے شیخ جو ہے نا وہ میرے لیے وہی فائدہ رکھتے ہیں جیسے کہ ابوبکر صدیق اللہ تعالیٰ کے لیے حضرت نبی علیہ الصلوۃ والسلام تھے، ٹھیک ہے نا، یہ تزکیے کی بات ہو رہی ہے، یہ علوم کی بات نہیں ہو رہی، یہ نبوت کی بات نہیں ہو رہی، یہ نہیں ہے کہ وہ اپنے شیخ کو نبی کا درجہ دے رہے تھے، ہرگز نہیں، وہ شیخ کو نبی کا درجہ نہیں دے رہے تھے، لیکن جو اللہ تعالیٰ کی طرف سے روحانی فیض ملنا ہوتا ہے نا وہ مجھے میرے شیخ کی طرف سے ملے گا۔ بڑے بڑے اکابرین حضرت قاسم نانوتوی رحمۃ اللہ علیہ اور حضرت رشید احمد گنگوہی رحمۃ اللہ علیہ، جنہوں نے یہ پورا دارالعلوم دیوبند کا سلسلہ چلایا ہے، پوری دنیا کے اندر مدارس کا جال، واحد ایک ایسی فورس دنیا میں رہ گئی ہے جس سے کہ کافر کو خطرہ ہے، اور کسی چیز سے خطرہ نہیں ہے ان کو، یہ علماء کرام ہیں جن کا سلسلہ کہاں سے شروع ہوا، حضرت گنگوہی رحمۃ اللہ علیہ اور حضرت نانوتوی رحمۃ اللہ علیہ، ان کے شیخ تھے حضرت امداد اللہ مہاجر مکی رحمۃ اللہ علیہ، جو کہ عالم دین بھی نہیں تھے، صرف انہوں نے 2-3 سال کی کتابیں پڑھی تھیں، پورے 8-10 سال کی کتابیں نہیں پڑھی تھیں۔ تو حضرت گنگوہی رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ اگر ہمارے سامنے حضرت جنید بغدادی رحمۃ اللہ علیہ اور حضرت بایزید بستامی رحمۃ اللہ علیہ بھی آ جائیں نا، لیکن کمرے کے اندر ہمارے شیخ امداد اللہ مہاجر مکی رحمۃ اللہ علیہ بھی موجود ہوں، ہم تو حضرت جنید بغدادی اور حضرت بایزید بستامی کی طرف دیکھیں گے بھی نہیں، ہم تو ان کی طرف دیکھیں گے بھی نہیں، ہم تو اپنے شیخ کی طرف متوجہ رہیں گے۔ کتنی بڑی بڑی شخصیات ہیں، جنید بغدادی رحمۃ اللہ علیہ، بایزید بستامی رحمۃ اللہ علیہ، نہیں، ایسا اعتقاد اپنے شیخ کے بارے میں نا تب کہیں جا کر کے اصلاح ہوتی ہے، نسبت اصلاحی ملتی ہے، اور بہت سارے اس کے دوسرے اور بھی واقعات ہیں لیکن وقت کی وجہ سے۔ تو سننے کے بعد اجمالاً حقانیت کا معتقد ہو کر اس بات کو قبول کر لیتا ہوں، ٹھیک ہے، کہ بھئی جو کہہ رہے ہیں نا میرے حق میں بہتر ہے، اللہ تعالیٰ مجھے سنوا رہے ہیں ان سے، اللہ تعالیٰ میری اصلاح کروا رہے ہیں ان سے، تو یہی میرے لیے بہتر ہے، ٹھیک ہے۔ اور اگر قیامت کا انکار اس بنا پر ہے کہ تم اللہ کی قدرت کو اس سے قاصر سمجھتے ہو، تو وہ اس لیے باطل ہے کہ ہماری قدرت ایسی ہے کہ ہم نے آسمانوں کو اور زمین کو اور جو کچھ ان کے درمیان میں ہے اس سب کو 6 دن کی مقدار کے موافق زمانے میں پیدا کیا ہے۔ وَلَقَدْ خَلَقْنَا السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا فِي سِتَّةِ أَيَّامٍ وَمَا مَسَّنَا مِن لُّغُوبٍ، اور ہم کو تھکان نے چھوا تک نہیں، پھر آدمی کا دوبارہ پیدا کرنا کیا مشکل ہے۔ وَهَذَا كَقَوْلِهِ تَعَالَى فِي الْأَحْقَافِ، احقاف یعنی سورہ احقاف کے اندر ایسے اللہ تعالیٰ نے فرمایا ہے، اولم یرو ان اللہ الذی خلق السماوات والارض ولم یعی بخلقهن بقادر علی ان یحیی الموتی، ٹھیک ہے، کہ بے شک اللہ تعالیٰ نے سب کچھ آسمانوں اور زمین نے پیدا کیا ہے، اور اس کی ان سب کی تخلیق سے نا اللہ تعالیٰ بالکل بھی تھکا نہیں ہے اس بات سے کہ وہ مردوں کو دوبارہ زندہ کر دے، ٹھیک ہے نا، یعنی جیسے پہلی دفعہ اللہ تعالیٰ نے سب کچھ تخلیق کیا ہے، اللہ تعالیٰ دوبارہ سے جو ہے نا سب کچھ دوبارہ سے تخلیق کر سکتا ہے، نہ پہلی دفعہ میں تھکن ہوئی تھی نہ دوسری دفعہ میں تھکن ہوئی تھی۔ اور باوجود ان قاطع شبہات جوابوں کے یہ لوگ پھر انکار پر ہی اڑے ہوئے ہیں، یا यानी ऐसी बातें हमने इस कुरान के अंदर रखी हैं कि जिससे कि सारे शुबहात जो है ना वो खत्म हो जाए, कता हो जाए, लेकिन ये लोग फिर इनकार पर अड़े हुए हैं। ठीक है ना, तो ये जो जिद बंदी होती है ना, अनानियत जिद बंदी, यही थी उनके अंदर भी, और जिसके अंदर हमारे दरमियान भी अगर किसी के अंदर जिद और अनानियत आ जाए ना तो फिर उसको कोई बात समझ में नहीं आती। ठीक है, जैसे उनके कोई बात समझ में नहीं आई थी वैसे हमारी भी कोई बात समझ में नहीं आती हमारी अपनी जिद की वजह से। सो अब इसका क्या करें, क्योंकि वो जिद पे तो अड़ गए हैं, उतर आए जिद के ऊपर, तो अब आप क्या करें, इनकी बातों पर सब्र कीजिए। फसबिर अलामा यकूलून, यानी आप रंज ना कीजिए, जैसे दिलासा देते हैं ना कि भाई ठीक है आपको अफसोस तो हो रहा है, आपको दुख पहुंच रहा है, लेकिन कहने वाला तो फिर भी यही कहता है ना कि अफसोस ना करो, रंज ना करो। ठीक है ना, तो जो बड़ा होता है तो उसका तो ये काम होता है ना थपकियां देना, तो अल्लाह ताला भी क्योंकि नबी अलैहिस्सलाम के शेख थे, नबी अलैहिस्सलाम के बड़े थे, तो अल्लाह ताला भी नबी अलैहिस्सलाम को इसी तरीके से दिलासे देते रहते थे, देते रहते थे, आप रंज ना करें, आप अफसोस ना करें। इसका मतलब ये नहीं था कि अल्लाह ताला अगर चाहते तो नऊज़ बिल्लाह तो नबी अलैहिस्सलाम के दिल को ऐसा बना देते कि आप सल्लम के दिल के ऊपर कोई असर ही ना होता, है ना। अल्लाह ताला के लिए क्या मुश्किल था कि आप सल्लम के दिल को नऊज़ बिल्लाह, अदब की वजह से नऊज़ बिल्लाह कहना जरूरी है, कि बेहिस बना देते, राइट। अल्लाह ताला बना सकते थे ना, लेकिन अल्लाह ताला ने नबी अलैहिस्सलाम के दिल को बेहिस नहीं बनाया, बेहिस बना देते कोई फर्क ही नहीं पड़ता, काफिर कुछ बोलते रहे, किसी रोबोट के ऊपर कोई फर्क पड़ता है, मशीनरी के ऊपर कोई फर्क पड़ता है, नहीं पड़ता। अल्लाह ताला ने नबी अलैहिस्सलाम को हसास तरीन दिल अता फरमाया और उसको हसास ही रहने दिया, लेकिन साथ साथ ऊपर से दिलासे भी देते रहे, थपकियां भी देते रहे, राइट। रंज भी ना करें, अपने आप को हलाक ना करें इन लोगों की बातों की वजह से। ठीक है, तो यही तरीका होता है, जो बड़े होते हैं ना वो हमारे दिल को तब्दील नहीं करते, लेकिन वो हमें याद दहानियां कराते रहते हैं। ठीक है, वो हमें बताते रहते हैं कि ऐसा करने का फायदा है, ऐसे करने का फायदा नहीं है वगैरह। ठीक है, अच्छा, और चूंकि बदून इसके कि किसी तरफ दिल को मशगूल किया जाए, वो गम की बात दिल से निकलती नहीं। अब ये तो बड़ी हमारे हमसे बहुत ज़्यादा रेलिवेंट बात, खुसूसन ख़वातीन से, क्योंकि अक्सर ख़वातीन जो है ना फिर यही बोलती हैं कि बस उनकी बातें जो उन्होंने मेरे साथ किया था और उनकी ज़्यादतियाँ बार बार याद आती रहती हैं। जब शुरू में शादी हुई होती है और ससुराल में पूरी जॉइंट फैमिली में रहती हैं, तो जॉइंट फैमिली में फिर ना फिर बड़े बड़े तमाशे होते हैं, सास की तरफ से भी एक से एक एटीट्यूड मिलता है, ससुर भी अक्सर एटीट्यूड देना शुरू कर देते हैं, और शौहर साहब जो हैं वो भी अपने माँ बाप के हाँ में हाँ मिला करके वो भी पूरी पूरी तरीके से फिर तकलीफें पहुँचाते हैं। ठीक है, अब ये जो है ना वो सहती रहती है, सहती रहती है, सहती रहती है, हत्ता के इसको अल्लाह ताला औलाद अता फरमा देते हैं, फिर उसके बाद औलाद इसकी बड़ी होनी शुरू होती है, बड़ी होनी शुरू होती है, और ये फिर अपनी औलाद की ना फिर जहन साजी कर रही होती है, सास और ससुर के खिलाफ और अपने शौहर के खिलाफ। ठीक है, तो एक वक्त ऐसा आता है कि फिर इसको अपर हैंड मिल जाता है, क्योंकि अब इसकी औलाद जवान हो चुकी होती है, अब औलाद जो है ना वो इसकी सपोर्टर होती है और दूसरों के खिलाफ होती है, बाप के खिलाफ होती है। ठीक है, तो उस वक्त जो है ना ये एक अगर इसको दीन की तौफीक मिल जाए, अगर इखलाकियात की तरफ इसके दिल मुतवज्जो हो जाए, तो फिर ये चाहती है कि भाई मैं लोगों को माफ़ कर दूं, फिर ये चाहती है कि मैं वैसा ना करूं जैसा लोगों ने मेरे साथ किया। ठीक है ना, अपर हैंड आ गया है, अब ये बदला ले सकती है, लेकिन चाहती है कि बदला ना लो, क्योंकि दीन की बातें इसकी कान में पड़ चुकी होती हैं, बात समझ में आ चुकी होती है, लेकिन ये उन तकलीफों को भुला नहीं पा रही होती है। ठीक है ना, ये अल्लाह का जिक्र भी जो है ना तवज्जो से नहीं कर पा रही होती है, क्योंकि हर वक्त वही चीजें इसको याद आ रही होती हैं जैसे कि इसके साथ लोगों ने किया था। तो देखिए यहां पर इसका हल है, ठीक है, कि ये बातें आपके दिल से नहीं निकल रही हैं ना, और बार बार याद आकर दिल को मखजून करती हैं आपकी। ठीक है, महजून करती है, मखजून नहीं, महजून करती है, हुजन में मुब्तला करती हैं आपको। तो इसलिए इसका हल क्या है, अपने रब की तस्बीह व तहमीद करते रहिए, जुबान से तस्बीह और तहमीद दिल से नहीं की जाती है, हाँ दिल की इन्वॉल्वमेंट हो साथ साथ बहुत अच्छी बात है, लेकिन तस्बीह जुबान से करने वाली चीज है, तहमीद जुबान से, ये जिक्र लिसानी है तस्बीह और तहमीद। ठीक है, और इसमें नमाज भी दाखिल है, क्योंकि नमाज के अंदर तस्बीह सबसे ज्यादा होती है, सबसे बेहतरीन फॉर्म है तस्बीह और तहमीद का नमाज। تو اس وجہ سے اس کے وقت بھی بتا دیے کہ آفتاب نکلنے سے پہلے جیسے کہ صبح کی نماز ہے، اور اس کے چھپنے سے پہلے مثلا ظہر و عصر، اور رات میں بھی اس کی تسبیح و تحمید کیا کیجئے، ٹھیک ہے؟ آپ کو نا عبادت میں لگائیے، اپنے آپ کو فورس کیجئے کہ آپ کی زبان جو ہے وہ اللہ کے ذکر کے اندر مشغول رہے، تر رہے اللہ تعالیٰ کے ذکر کے اندر، ٹھیک ہے؟ تو یہ جو ذکر آپ زبان سے کریں گے نا، تو اس کا اثر یہ ہوگا کہ دل کے جو خیالات ہیں یا اندر جو حالات چل رہے ہیں نا، جو واقعات چل رہے ہیں، آہستہ آہستہ یہ اندر سے نکلنے شروع ہو جائیں گے، یہ چھٹنے شروع ہو جائیں گے. جیسے بادل چھٹتے ہیں نا، اسی طرح سے یہ خیالات بھی چھٹنے شروع ہو جائیں گے. اور یہ جو آپ زبان سے ذکر کر رہی ہیں اور اپنے، یعنی نماز میں صرف زبان تو نہیں ہوتی، نماز میں تو ہاتھ پیر بھی انوالو ہوتے ہیں، نماز میں تو آپ کو وضو بھی کرنا پڑتا ہے، نماز میں تو آپ کو جا نماز بھی بچھانی پڑتی ہے، بیٹھنا بھی پڑتا ہے، اٹھنا بھی پڑتا ہے. تو صرف زبان تو نہیں ہے نماز کے اندر، نماز کے اندر تو فل ایک ایکٹیویٹی ہے. تو یہ جو ایکٹیویٹی ہے نا، جس کے اندر آپ اپنے آپ کو فورس کر کے لگا رہے ہیں، اس ایکٹیویٹی کا نا پھر آہستہ آہستہ اثر آپ کے اندر تک بھی پہنچنا شروع ہوتا ہے. ابھی تو یہ باہر والی ایکٹیویٹی ہے نا، ظاہری طور پر یہ سارے کام کر رہی ہیں، لیکن ظاہری کاموں کا اثر اندر بھی پہنچنا شروع ہوتا ہے، اور اندر سے نا وہ پھر دھکے دے دے کر کے ان نیگیٹو خیالات کو نکال باہر کرتا ہے. تو یہ ہے پروسیس، ٹھیک ہے؟ لیکن جب تک آپ یہ کام نہیں کریں گے، اپنے آپ کو خیر میں نہیں لگائیں گے، ذکر لسانی میں، نماز جیسے عمل کے اندر، اور دوسرے خیر کے اعمال جو کہ ہمیں بتاتے ہیں بڑے کرنے کے لیے، ان کے اندر اگر نہیں لگائیں گے نا، بس یہ سوچتے رہیں گے کہ بس میرے اندر تو یہ خیالات ہیں، ختم ہی نہیں ہو کے دے رہے، ختم ہی نہیں ہو کے دیتے یہ خیالات، تو میں کیسے کوئی کام کروں؟ نہیں، یہ خیالات پہلے ختم نہیں ہوں گے کہ آپ پہلے ختم کریں خیالات کو پھر آپ کوئی عبادت شروع کریں. نہیں، آپ کو عبادت پہلے شروع کرنی ہوگی، ٹھیک ہے؟ اور وہ عبادت جو ہے نا، وہ پھر ان خیالات کو دھکے مار مار کے آپ کے اندر سے باہر نکالے گی، ٹھیک ہے؟ اچھا، فرض نمازوں کے بعد بھی اس میں نوافل و اوراد بھی آ گئے. حاصل یہ ہوا کہ ذکر اللہ میں اور اس کی فکر میں لگے رہیے تاکہ ان کے اقوال کفریہ کی طرف دھیان ہی نہ ہو، ٹھیک ہے؟ جو آپ کو وہ مینٹل ٹارچر کرتے رہتے ہیں اور آپ کو، یعنی بہت مختلف طریقوں سے آپ کو ریزسٹ کرتے ہیں آپ کی باتوں کو، تو ان کے جو اثرات آپ کے اوپر پڑتے رہتے ہیں نا، ان اثرات کو اس طریقے سے آپ نکالیں. اب یہاں پر ایک بات بھی یاد رکھنی ضروری ہے، کیونکہ ہم بار بار اس کو یاد دلاتے رہتے ہیں، وہ یہ کہ یہاں پر جو نفلیں پڑھنے کے لیے کہا جا رہا ہے، تو یہ نبی علیہ السلام کو کہا جا رہا ہے، ٹھیک ہے؟ اور نبی علیہ السلام جو ہیں وہ گناہ کیا ہی نہیں کرتے تھے، گناہ کبیرہ تو دور کی بات، گناہ صغیرہ بھی، اس سے بھی محفوظ، ٹھیک ہے؟ تو یہ جو نفلوں کی بات ہو رہی ہے، یہ نفلیں بھی جو ہے نا، یہ فرائض کے بعد، پہلے تو فرائض کو پورا کریں نا، ٹھیک ہے نا؟ فرائض کو پورا کرنے کے ساتھ ساتھ ہاں نفلیں بھی کریں، تسبیحات بھی کریں، تحمید بھی کریں، اور دیگر جو ہے وہ نفلی نیکیاں بھی کرتے رہیں. لیکن فرض کو اگنور کر کے اس راستے کے اوپر چل پڑنا نفلوں والے راستے پر، اس سے فائدہ نہیں ہوتا، ٹھیک ہے؟ ایز لانگ ایز فرض کو اگنور نہیں کر رہے ہیں، بے شک آپ نفلیں کریں، بہت کریں، اور اس سے پھر آپ کے اندر کے جو بھی نیگیٹیوٹی ہوگی وہ ختم ہو جائے گی. معارف مسائل میں لکھتے ہیں، نقطبو فی البراد حل من محیص. نقطبو تنقیب سے مشتق ہے، اس کے اصلی معنی سوراخ کرنے اور پھاڑنے کے ہیں، جیسے کہ ہم اردو میں کہتے ہیں نقب لگانا. یہ خاص طور پر نا پرانے زمانے میں جب ڈاکو آیا کرتے تھے نا گھر کے اندر، تو وہ گن لے کر کے نہیں آتے تھے، ٹھیک ہے؟ اب تو ان کو وہ سیدھا سیدھا کلاشن کوف لے کر کے آئیں گے، اور گھر کے کسی بندے کو جو ہے نا وہ اس کے سر پہ رکھ کر کے اس سے کہیں گے چلو بھی اندر اندر جائیں، اور اندر جا کر کے خوب جو ہے وہ جو کچھ انہوں نے کرنا ہے وہ کر لیا. خیر اس کے اوپر خواتین سے ریلیٹڈ تھوڑا سا ایک جوک کسی نے بھیجا تھا تو وہ یاد آ گیا، لیکن ہے ذرا ریلیونٹ، ہماری اصلاح سے اس کا تعلق ہے، اس وجہ سے سن لیجئے. کہ وہ ایک گھر کے اندر نا ڈاکو آ گئے، تو انہوں نے آ کر کے شوہر صاحب کو تو باندھیا، ٹھیک ہے؟ اور پھر بیگم صاحبہ کے سر پہ پستول رکھ کر کے وہ پھر ہر جگہ جا کر کے ساری چیزیں وہاں سے انہوں نے نکال لی، گھر میں جو کچھ قیمتی اشیاء تھے ساری نکال لی. پھر اس کے بعد بیگم صاحبہ وہ کہنے لگے کہ وہ جو $1.5 لاکھ تمہارے امریکہ سے آئے تھے، فلانے نے بھیجے تھے، وہ کدھر ہیں؟ وہ بھی نکالو. اب یہ حیران رہ گئی ان کو، اور پھر वो जो एक सोने का हार या डायमंड का हार जो तुम्हारे शौहर ने तुम्हें तोहफे में दिया था वो भी निकालो। ठीक है, तो अब वो औरत हैरान कि ये इसको किसने बताया। तो उसने पूछा कि भाई आप लोगों को ये बातें कैसे पता चली कि मुझे $1.5 लाख किसी ने अमेरिका से भेजे थे और मेरे शौहर ने मुझे जो है वो डायमंड का हार दिया था फलाने मौके के ऊपर। तो वो डाकू हंस करके बोलने लगे कि हम तुम्हारे फेसबुक फ्रेंड्स हैं, हम तुम्हारे फेसबुक फ्रेंड्स हैं, और आज सुबह तुमने जो हलवा बनाया था ना हम वो हलवा भी खा करके जाएंगे। ठीक है, तो ये होता है, हमने जो है वो सोशल मीडिया के ऊपर फ्रेंड्स बनाए हुए होते हैं, हमें पता भी नहीं होता वो कौन है। ठीक है ना, और वो हम अपने हर चीज जो है वो उसके ऊपर शेयर कर रहे होते हैं। या बहुत सारे लोग अगर हमने छोड़ भी दिया है तो भी अनफॉर्चुनेटली बहुत सारे घरों के अंदर बच्चे हैं जो कि ये काम कर रहे हैं। वो बच्चे तो क्लासेस भी नहीं लेते ना कि सुन सुन करके शायद वो इन बातों को छोड़ दें। तो वो फेसबुक के ऊपर, ट्विटर के ऊपर, स्नैपचैट के ऊपर अपनी तस्वीरें शेयर कर रहे हैं, ना जाने क्या क्या शेयर कर रहे हैं। ठीक है ना, और उसके बाद फिर वो या तो डाकू आएगा, अगर पाकिस्तान में रहते हैं तो डाकू आएगा, और अगर अमरीका में रहते हैं तो डाकू तो नहीं आएगा, लेकिन साइबर बुली आते हैं फिर उनकी जिंदगी में, साइबर बुलीज। और साइबर बुलीज ना फिर इंटरनेट के ऊपर ही उनको, उनके ऊपर डाका डालते हैं, उनकी नफ्सियात के ऊपर डाका डालते हैं, उनके सेंसेस के ऊपर डाका डालते हैं और उनको मफलूज करके रख देते हैं। इसको साइबर बुलियंग कहते हैं। अगर आपको इसके बारे में नहीं पता है और आपके पास जवान औलाद है या टॉडलर औलाद है तो इस साइबर बुलियंग का एक टॉपिक है जिसको कि जरा रिसर्च करें, सीखें कि ये क्या, मतलब समझें कि ये क्या चीज़ होती है। और याद रखें कि आपकी औलाद खुसूसन इस दौर में जबकि ऑनलाइन स्कूलिंग की वजह से हर बच्चे को जो है वो देना पड़ रहा है, जो पहले नहीं भी देना चाहते थे उन्होंने भी अपने बच्चों को टैब पकड़ाए हुए, मार्केट में से टैब खत्म हो गए पता है आपको, और जो टैब्स मौजूद हैं उनकी प्राइसेस बढ़ गई हैं क्योंकि इतनी ज्यादा डिमांड है ऑनलाइन स्कूलिंग की वजह से थैंक्स टू कोरोना। ठीक है, तो इसकी वजह से ना ये जो आपके बच्चे हैं ये साइबर बुलियिंग के शिकार हो रहे हैं या हो सकते हैं किसी वक्त भी, और जब वो होंगे ना शिकार तो मोस्ट लाइकली वो आपको बताएंगे भी नहीं कि कोई इनके साथ बुलियिंग कर रहा है इंटरनेट के ऊपर। लेकिन ये साइबर बुलियिंग भी जो है वो इतनी खतरनाक है कि इसकी वजह से भी बच्चा नफ्सियाती मरीज बन जाता है और अगर मजीद आगे बढ़ जाए तो बच्चा अपनी जान भी ले सकता है सिर्फ साइबर बुलियिंग की वजह से। ठीक है, तो बात हो रही थी नकाब लगाने की। तो पुराने जमाने में तो डाकू जो आते थे ना वो इस तरह गन लेकर के नहीं आते थे, बल्कि वो आते थे और घर की दीवार में किसी तरीके से सुराख बनाते थे राइट, और फिर उस सुराख के जरिए से वो अंदर दाखिल होते थे और फिर वो डाका डाला करते थे या चोरी किया करते थे। ठीक है, तो नकब लगाने का ये मतलब होता है कि सुराख करने और फाड़ने के। मुहावरात में जमीन में दूर दराज मुल्कों तक फिरने चलने के मानी में भी ये इस्तेमाल होता है। ठीक है, यानी जिस तरह दीवार के अंदर सुराख करने से दीवार पामाल हो जाती है ना, उसी तरीके से जब इंसान चलता फिरता है ना किसी जगह पर तो वो उस जगह को भी अपने कदमों तले पामाल कर रहा होता है। ठीक है ना, उसको खराब कर रहा होता है, उसको बिगाड़ रहा होता है, उसके अंदर सुराख पैदा कर रहा होता है वगैरह। तो चलने फिरने को भी ना उसके लिए भी नकब का लफ्ज इस्तेमाल किया जाता है। इज इट लाइक ब्लू व्हेल? हाँ, ब्लू व्हेल वॉज ऑल्सो एक्चुअली ए मेजर साइबर बुलियिंग टेक्निक या टूल समझ लें आप उसको। ब्लू व्हेल बाय द वे कोई गेम नहीं था। ठीक है ना, जैसे कि पबजी जो है ना ये गेम है ना, ब्लू व्हेल गेम नहीं था, ब्लू व्हेल एक फिनोमेना था और इसके जरिए से ना फिर वो एक दूसरे को लोग साइबर बुलियिंग करते थे और इसकी ऊपर फिर बहुत सारे उन्होंने अपनी जान भी दी थी। बहरहाल एक शक्ल उसकी वो थी कि पता नहीं कितने 30 चैलेंजेस पूरे करने होते थे और आखिरी चैलेंज ये होता था कि अपनी जान देना है। तो ये एक शक्ल है लेकिन इसकी बेशुमार शक्लें दुनिया के अंदर मौजूद हैं। ठीक है, तो अपने बच्चों की हिफाजत का इंतजाम करें। महीस के मानी जाए पनाह के हैं। मानी आयत की ये है कि अल्लाह ताला ने तुमसे पहले कितनी कौमों और जमातों को हलाक कर दिया है जो कुव्वत और ताकत में तुमसे कहीं ज्यादा थी और जो मुख्तलिफ मुल्कों اور خطوں میں تجارت وغیرہ کے لیے پھرتی رہیں، مگر دیکھو کہ انجام کار ان کو موت آئی اور ہلاک ہوئیں، کوئی خطہ زمین یا مکان ان کو موت سے پناہ نہ دے سکا۔ ٹھیک ہے، تو موت سے بھاگ کر کے تو کہیں بھی نہیں جا سکتے، ملک چھوڑ دیں گے تو موت سے تو نہیں بچ سکتے نا۔ حصول علم کے دو طریقے، لمن کان لہ قلب، حضرت ابن عباس رضی اللہ تعالیٰ نے فرمایا کہ یہاں قلب سے مراد عقل ہے، جو کہ چونکہ عقل کا مرکز قلب ہی ہے اس لیے اس کو قلب سے تعبیر کر دیا گیا ہے۔ بعض مفسرین نے فرمایا کہ یہاں قلب سے مراد حیات ہے، وہ بھی اس لیے کہ حیات کا مدار قلب ہے۔ معنی آیت کے یہ ہوئے کہ اس سورت قرآن میں جو کچھ بیان کیا گیا ہے اس سے نصیحت و عبرت کا فائدہ اسی شخص کو پہنچ سکتا ہے جس میں عقل ہو یا زندگی ہو، بے عقل یا مردے کو کیا فائدہ پہنچے گا۔ ایک بات میں آپ کو بتا دوں، سائبر بولینگ سے ہی ریلیٹڈ ہے لیکن معلوم ہونا ضروری ہے، اس وجہ سے سن لیجئے کہ جیسے یہ زوم ہے نا، زوم رائٹ، اس کے اوپر کلاسز ہوتی ہیں، ہماری کلاس بھی ہوتی ہے اور اس کے اوپر جو ہے وہ اسکول والے بھی کلاس کنڈکٹ کر رہے ہیں بچوں کے ساتھ، ٹھیک ہے، اور اس طرح سے اور بھی آن لائن کلاسز کے سافٹ ویئر ہیں، کوئی کوئی کہیں پہ کوئی استعمال ہوتا ہے کہیں پہ کوئی، تو ان کے اندر نا ایک آپشن ہوتا ہے، ایک تو ہے نا مائک آن کرنے والا آپشن آپ کے سامنے ہے نا، یہ مائک کے اوپر جو ہے وہ کراس کا سائن بنا ہوا ہے، تو آپ نے مائک کو میوٹ کر دیا، ٹھیک ہے۔ ایک آپشن ہے اس کے اندر ویڈیو کا آپشن، ٹھیک ہے نا، کہ آپ نا اپنی ویڈیو آن کر سکتے ہیں، آپ کا جو لیپ ٹاپ یا فون کا کیمرہ ہے وہ آپ کو دیکھ رہا ہے تو آپ کی ویڈیو جو ہے وہ آ سکتی ہے، ٹھیک ہے نا، اور سب جو بھی کلاس کے اندر موجود ہیں وہ اس ویڈیو کو دیکھ سکتے ہیں۔ اب جو ہمارے دین والی کلاسز ہوتی ہیں ان کے اندر کبھی کبھار کسی سے غلطی سے اپنا کیمرہ آن ہو جاتا ہے تو وہ ان کا نظر آنا شروع ہو جاتا ہے گھر کا معاملہ، ٹھیک ہے، لیکن یہ جو آن لائن کلاسز ہو رہی ہیں نا لڑکوں کی، بچوں کی، بچیوں کی، اس کے اندر سائبر بولینگ کی ایک شکل کیا ہے کہ اس کے اندر یا تو اسکول کا کوئی بچہ یا کوئی باہر کا بچہ یا لڑکا جو بھی ہو، بدماش ہوتے ہیں نا، وہ کسی طریقے سے آ جاتے ہیں، ٹھیک ہے نا، کلاس کا کوئی بچہ لنک شیئر کر دے، پاسورڈ شیئر کر دے، کسی کو بھی شیئر کرے گا وہ کلاس میں آ سکتا ہے نا۔ اب وہ کلاس میں آ گیا، اب وہ آ کر کے کیا کرے گا، یا تو وہ لاؤڈ میوزک آن کر دے گا، اپنے مائک کو کنٹرول کرنا شروع کر دے گا۔ اب اس کے لیے یا تو ٹیچر صاحب کو پتہ ہی نہیں تھا کہ مائک کو میوٹ کیسے کرتے ہیں تو اس وجہ سے ان سے میوٹ نہیں ہو سکا، یا یہ ہیک کرے گا سافٹ ویئر کو اور کسی ٹیکنیک سے اپنے مائک کو انمیوٹ کر دے گا، ٹھیک ہے نا، اب یہ لاؤڈ میوزک چلا رہے ہیں اور سارے کلاس کے بچے جو ہے نا وہ ہا ہا ہو ہو ہی ہو رہا چل رہا ہے، میوزک چل رہی ہے، ٹیچر صاحب کو سمجھ میں ہی نہیں آ رہا کہ کیا کریں۔ اور اس سے بھی زیادہ بری صورت کیا ہے کہ وہ اپنا کیمرہ آن کرے گا اور اس کیمرے کے اوپر کوئی گندی چیز دکھائے گا، حتیٰ کہ یہ بھی ہو رہا ہے کہ ایسے جو بدماش قسم کے لوگ ہوتے ہیں یہ اپنی ویڈیو بہت ہی بری شکل میں، بہت بری حالت کے اندر، رائٹ، بے حیائی کی صورت میں اپنی ویڈیو چلا دی، اب کلاس کے جو بچے ہیں سارے کے سارے دیکھ رہے ہیں یہ کیا ہو رہا ہے، رائٹ، یہ وہ چیزیں ہیں جو کہ اسکول کی بلڈنگ کے اندر پھر بھی نہیں ہو سکتی تھی، اسکول کی بلڈنگ میں جو بچے جاتے تھے نا یہ چیزیں وہاں نہیں ہو سکتی تھیں، یا اگر ہوتی تھیں تو بڑی چھپ چھپا کر کے ہوتی تھیں دوسروں کے سامنے، تو ابھی بھی کم از کم مسلمان ملکوں میں دوسروں کے سامنے تو یہ ساری حرکتیں نہیں کر سکتے نا، ہاں امریکہ یورپ میں تو یہ بھی کسی نہ کسی شکل میں ہو جاتا ہے، لیکن آن لائن کلاسز کے اندر یہ بھی ہو سکتا ہے۔ ذرا تصور کریں نا، اپنے دماغ کو ذرا یوز کریں، کہاں کہاں تک بات جا چکی ہے، کس کس یعنی کیا کیا چیزیں ہوتی ہیں دنیا کے اندر انٹرنیٹ کے اوپر، رائٹ، جاگنے کی ضرورت ہے، ہم جو خواب غفلت میں ساری زندگی گزار رہے ہیں نا تو ایسے کام نہیں چلے گا۔ اچھا، اب یہاں پر جو قلب کا موضوع شروع ہوا ہے، اب یہ قلب کا موضوع جو ہے یہ تو چونکہ اس حدیث کا مضمون ہی ہے، موضوع ہی ہے، ہمارے مشائخ نے یہی والا کام لگایا ہوا ہے قلب کے اوپر محنت کرنے کا، تو اس وجہ سے اس کے اندر تو یعنی بہت ساری تفصیل ہو سکتی ہے۔ ٹھیک ہے، لیکن ابھی وہ تفصیل شروع کرنے کی بجائے، کیونکہ احکام کا ٹائم مکمل ہو چکا ہے، تو ابھی وہ والی تفصیل شروع کرنے کے بجائے صرف ایک بات یہ عاجز کہنا چاہے گا، وہ یہ کہ پچھلے دنوں کسی نے سوال بھیجا تھا اور ان کو میں جواب تو نہیں لکھ پایا ہوں، ٹھیک ہے، لیکن سوال چونکہ عمومی نوعیت کا تھا تو اس کا جواب جو ہے نا وہ ارادہ ایک تھا کہ پھر کلاس کے اندر ہی اس کا جواب ڈسکس کر لیتے ہیں، ٹھیک ہے، تو سوال ان کا یہ تھا کہ قلب کو مضبوط کیسے کیا جائے، غالباً انہوں نے جو سوال کیا تھا نا وہ ہم نے مردوں کی کلاس کے اندر ایک میسج بھیجا تھا کہ بھائی قلب مضبوط ہوگا تو انسان قلب کی بات مان کر کے چلے گا، تو سوال بڑا مزے کا آیا، سوال یہ آیا کہ قلب کو کیسے مضبوط کریں، کیا اس کے لیے کچھ کھانا ہوتا ہے، تو وہ ان کا دھیان جو ہے نا وہی کھانے کی طرف جا رہا ہے، ٹھیک ہے، قلب کو مضبوط کرنے کے لیے بھی کھانا، وہ شاید ان کے ذہن میں بات ہوگی کہ قلب کو مضبوط کرنے سے مراد وہ جو حکیم لوگوں کے پاس جا کر کے معجون اور حکیم کے پاس جو اس قسم کی چیزیں ملتی ہیں نا، کھانے کی چیزیں جو ہوتی ہیں جن سے وہ کہتے ہیں یہ مقوی القلوب ہیں، قلب کو مضبوط کرنے والے، تو انہوں نے سوچا کہ روحانی قلب کو بھی جو ہے نا کھانے والی چیزوں سے مضبوط کیا جائے گا، نہیں، روحانی قلب اس طرح مضبوط نہیں ہوتا، وہ جو حکیم کے پاس جو معجون اور کھانے کی چیزیں ملتی ہیں نا وہ ہوتی ہیں جسمانی قلب کو مضبوط کرنے کے لیے، اور وہ بھی جسمانی قلب بھی وہ بھی پرانی بڑی تفسیر ہے اس کے اندر، وہ حکمائی کے پاس جا کر کے پوچھیں کہ وہ کیا مطلب ہے آپ کا وہاں پہ قلب سے مراد کیا ہے، لیکن یہاں پر جو بات ہو رہی ہے یہ روحانی قلب کی بات ہو رہی ہے، تو روحانی قلب جو ہے وہ کھانے سے مضبوط نہیں ہوتا بلکہ روحانی قلب نہ کھانے سے مضبوط ہوتا ہے، ٹھیک ہے، الٹا معاملہ ہے، وہاں پر کھانے سے مضبوط ہوتا ہے اور یہاں پر نہ کھانے سے مضبوط ہوتا ہے، ٹھیک ہے نا، کیونکہ روحانی قلب کے مضبوط ہونے کا مطلب کیا ہے، تقویٰ حاصل ہو جانا، تقویٰ، اور تقویٰ کیسے حاصل ہوتی ہے، اللہ تعالیٰ کیا فرماتے ہیں، یا ایھا الذین آمنوا، کیا تھا سفر اللہ، رمضان المبارک کے روزوں کے فرض ہونے کی، تم پر روزے فرض کیے گئے، اسی کو آیت کے الفاظ لعلکم تتقون آخر میں جو اللہ تعالیٰ فرماتے ہیں کہ جیسے تم سے پچھلی قوموں کے اوپر روزے فرض کیے گئے تھے تاکہ تم متقی بن جاؤ، تو کتبہ علیکم الصیام کما کتبہ علی الذین من قبلکم لعلکم تتقون، ٹھیک ہے، کہ تمہارے اوپر روزے فرض کیے گئے ہیں جیسے کہ تم سے پچھلی قوموں کے اوپر روزے فرض کیے گئے تھے تاکہ تم متقی بن جاؤ، تو روزے کے اندر کیا کرتے ہیں، کھاتے ہیں یا نہیں کھاتے ہیں، ٹھیک ہے، تو نہیں کھانے سے قلب مضبوط ہونے کے چانسز بڑھتے ہیں، کھانے سے قلب مضبوط نہیں ہوتا، تو اسی طریقے سے نا یہاں پر جس قلب کی بات ہو رہی ہے یہ ہے، یہ گناہوں سے مضبوط سے کمزور ہوتا ہے اور گناہوں کو نہ کرنے سے یہ مضبوط ہوتا ہے، ٹھیک ہے، تو سوال ان کا چونکہ اسی سے متعلق تھا تو اس کا اجمالی جواب جو ہے وہ ابھی دے دیا ہے، باقی انشاءاللہ ابھی کلاس کے اندر اس کی تفصیل سے اس کے اوپر ڈسکشن کریں گے، اگر کسی اور کو کوئی سوال پوچھنا ہو تو وہ یہاں پہ پوچھ لیں، عمومی نوعیت کے جو سوالات ہیں وہ کوشش کیا کریں کہ کلاسز کے اندر ہی پوچھ لیا کریں، اور جو خصوصی نوعیت کے سوال ہوتے ہیں یعنی اپنے ذات سے متعلق، اپنے حالات سے متعلق، گھر بار سے متعلق، تو وہ پھر انڈیویجولی ڈائریکٹ کانٹیکٹ کے اندر پوچھنا چاہیے، کیا وہ آدمی بھی قوم لوط کے گناہ میں مبتلا تھا یا اس کو بس نسبت کی وجہ سے عذاب ہوا تھا، نہیں قوم لوط کے ساتھ تو پھر وہ لوط علیہ السلام کے ساتھ جو ایمان والے بچ گئے تھے تو وہ بھی تو قوم لوط کے ہی اس وقت فرد بن چکے ہیں نا، لوط علیہ السلام کی بیٹیاں، رائٹ، لوط علیہ السلام خود جو ہیں، ٹھیک ہے، تو ان کو تو اس نسبت کی وجہ سے عذاب نہیں ہوا نا، تو عذاب تو صرف ان کو ہوتا ہے نا جو کہ اس گناہ والے کام کے اندر شامل ہوتے ہیں، تو یہ آدمی جو تھا جس کو عذاب ہوا تھا قوم لوط کے گناہ میں بھی شامل تھا، اور نسبت کا لفظ خالی اس لیے استعمال کیا تھا کیونکہ باہر نکل جانے سے خالی آپ گناہ آپ عذاب سے نہیں بچ سکتے، ٹھیک ہے نا، کیونکہ آپ کی نسبت گناہ سے ہوئی ہوئی ہے، گناہ گاروں سے ہوئی ہوئی ہے، تو آپ جہاں بھی چلے جائیں گے اللہ تعالیٰ کا عذاب وہاں تک پہنچ جائے گا، اس وجہ سے نسبت کا لفظ استعمال کیا تھا، پرانی باتیں بھلانے کے لیے تسبیح تہمید صبح شام تیسرا کلمہ پڑھ لیں، ایک ایک تسبیح۔ پرانی باتیں یعنی بھلانے کے لیے، جیسے کہ یہاں پر اللہ تعالیٰ نے معمولات بتا دیے، تو یہ معمولات جو ہے نا، جو کہ قرآن کے اندر ملتے ہیں نا، یہ کہلاتے ہیں عمومی معمولات، ٹھیک ہے، جو کہ ہر ایمان والا جو بھی قرآن کو پڑھے گا اس کے لیے یہ عمومی معمولات موجود ہیں، وہ ان کو کرنا شروع کرتے ہیں تو اس کو فائدہ ہو جائے گا، ٹھیک ہے۔ لیکن ایک ہوتا ہے نا کہ اسپیسیفک کسی انسان کے احوال کے حساب سے اس کے لیے معمولات جو ہے نا وہ کچھ اوپر نیچے ہوتے ہیں، ٹھیک ہے، کچھ چینج آتا ہے ان کے اندر، کچھ آپ یعنی کسٹمائز کرتے ہیں ان کو، ٹھیک ہے۔ تو اس وجہ سے جس کا کوئی اصلاحی تعلق نہیں ہوتا، ٹھیک ہے، تو وہ تو جو عمومی معمولات ہیں نا وہ انہی کو کر لیتا ہے، ٹھیک ہے، اور اس سے اس کو جو ہے نا وہ کچھ فائدہ ہو جاتا ہے، زیادہ بھی فائدہ ہو سکتا ہے، کم بھی فائدہ ہو سکتا ہے، لیکن فائدہ ہو جاتا ہے کسی نہ کسی درجے میں۔ لیکن جس نے خصوصی تعلق بنایا ہو نا، جس کو اصلاحی تعلق کہتے ہیں، تو وہ پھر ان عمومی معمولات کے بارے میں پوچھتا ہے کہ مجھے ان میں سے کیا کرنا چاہیے، ٹھیک ہے۔ تو جن کا بھی اصلاحی تعلق ہے تو وہ نا پھر اس طریقے سے کوئی بھی کتاب پڑھ کر کے وہ معمولات کرنے شروع نہیں کر دیں، بلکہ وہ پوچھ کر کے کہیں کہ ہمیں کون سے والے معمولات کرنا چاہیے۔ تو خصوصی اور عمومی کا فرق ہے، ٹھیک ہے، اور وہ فرق جو ہے وہ بھی خالی الفاظ کا فرق نہیں ہے کہ جی اس کے لیے آپ نے عمومی لفظ استعمال کر لیا اور اس کے لیے خصوصی لفظ استعمال کر لیا، صرف یہ الفاظ کا فرق نہیں ہے، بلکہ ان کے پیچھے بہت گہرائی ہے، بہت تفصیل ہے ان کے اندر کہ خصوصی خصوصی کیوں ہے اور عمومی عمومی کیوں ہے، بہت لمبی تفصیل ہے ان کے اندر نا، جو کہ ہم کوشش کرتے ہیں بار بار اس کو سمجھانے کی۔ بہرحال تو بہرحال جو اصلاحی تعلق والے لوگ ہیں تو ان کو اپنے سلسلے کے مشائخ نے جو معمولات بتائے ہیں نا وہ والے معمولات کریں، اور اس سے پھر ان کی پرانی جو باتیں ہیں ان کو ڈھونڈنے میں مدد ملے گی۔ خیر یہ تو ایک بڑی لمبی ڈسکشن ہے، تو اس وجہ سے ابھی اس کو شروع نہیں کر سکتے، تو کلاس ختم کرتے ہیں۔